الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فأعرض عن من تولى عن ذكرنا ولم يرد إلا الحياة الدنيا ذلك مبلغهم من العلم إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بمن اهتدى إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو پچھلے ایک ہفتے ہماری کلاسز نہیں ہو سکی کیونکہ ہمارے حضرت پیر مولانا ذوالفقار احمد نقشبندی دام برکاتہم الحمدللہ سعودی عرب کے سفر پہ تشریف لائے ہوئے تھے، ان کے ساتھ مصروفیت رہی، کلاسز آپ کی نہیں ہو سکی. آج ہم وہیں سے شروع کرتے ہیں جہاں ہم نے آخری کلاس میں چھوڑا تھا. سورہ نجم کی تفسیر اور ترجمہ ہم پڑھ رہے تھے معرف القرآن کی جلد نمبر 8 سے، پیج نمبر 211 پر تھے، اور آیات جن کی تفسیر چل رہی تھی آیت نمبر 29, 30, 31, 32. رائٹ. تو اللہ رب العزت ان میں فرماتے ہیں نبی علیہ الصلوۃ والسلام کو مخاطب ہو کر کہ فاعرض عن من تولیٰ، کہ آپ اعراض کیجئے، یعنی آپ ان کی طرف توجہ نہ کیجئے، آپ ان سے ان کو اگنور کیجئے. ٹھیک ہے، اعرض عن من تولیٰ، ان سے کہ جو، یعنی اس سے جس نے کہ پیٹھ پھیر لی، یعنی آپ کی طرف توجہ نہیں دی نا جس نے، تو آپ بھی اس کی طرف توجہ نہ کیجئے. عن ذکرنا، عن ذکرنا ہماری یاد سے، یعنی آپ جو نبی علیہ الصلوۃ والسلام کو، سوری، آپ یعنی نبی علیہ الصلوۃ والسلام جو لوگوں کو یاد دہانی کراتے ہیں، ٹھیک ہے نا، جو ان کو اللہ کا کلام پڑھ کے سناتے ہیں یا ان کو آخرت کی باتیں بتاتے ہیں، ٹھیک ہے، تو اسی سے انہوں نے اعراض کیا، تو آپ بھی ان سے اعراض کیجئے. اور ایسے شخص کی مزید تفصیل کیا بیان فرماتے ہیں اللہ تعالیٰ، ولم یرد الا الحیات الدنیا، اور ایسے شخص نے جس نے کہ آپ سے اعراض کیا، نصیحت سے اعراض کیا، تو اس کی ایک اور خاصیت یہ ہوتی ہے کہ یہ دنیا کی زندگی کے علاوہ اور کچھ ارادہ نہیں کرتا. اس کی توجہات، اس کی ترجیحات ساری کی ساری دنیا کی زندگی کے اوپر فوکسڈ ہوتی ہیں. لم یرد، نہیں ارادہ کیا اس نے سوائے دنیا کی زندگی کے، ہے نا، ہر وقت اس کی سوچ، اس کی فکر دنیا دنیا دنیا، ہے نا، دنیا کی کمائی، دنیا کی دنیا کے معاملات، دنیا کے تعلقات، ہر چیز دنیا کے ہی متعلق اس کے ذہن پہ سوار رہتی ہے، چھائی رہتی ہے اس کے دل کے اوپر. ذالک مبلغہم من العلم، بس یہیں تک ان کی سمجھ پہنچتی ہے، یہ اس سے زیادہ آگے دیکھ ہی نہیں سکتے، بہت شارٹ سائٹڈ ہوتے ہیں، ان کی دور کی نظر خراب ہوتی ہے. ہوتا ہے نا، دور کا چشمہ لگاتے ہیں، جب دور کی چیز نظر نہیں آتی نا تو پھر دنیا میں بھی دور کا چشمہ لگانا پڑتا ہے. اسی طریقے سے آخرت جو ہے وہ چونکہ اس دنیا کے پرے ہے، اس دنیا کے بعد آتی ہے، تو اس کو بھی دور کی چیز کہا، تو ان کو دور کی چیز نظر نہیں آتی، سمجھ میں نہیں آتی، ان کو بہت ہی قریب قریب کی چیزیں خالی نظر آتی ہیں، یعنی اس دنیا کی زندگی. تو ان کی اتنی ہی اوقات ہے، ہمارے محاورے میں اس کو کیا کہیں گے، ان کی اتنی ہی اوقات ہے. دس از کیا کہتے ہیں اس کو مذاق میں، کہ دس از دیئر ٹائمنگ، انگریزی میں اگر لٹرل ٹرانسلیشن کریں تو ٹائمنگ بنتا ہے نا اوقات کا مطلب. Anyways, ان رب کا ہوا عالم، بے شک تیرا رب زیادہ جانتا ہے، بمن ضل عن سبیلہ وہو عالم بمن اہتدا، اس کو جو کہ راستے سے گمراہ ہو گیا یا جس نے راستے کو گم کر دیا. وہو عالم، اور وہ زیادہ بہتر جانتا ہے کون ہدایت پر ہے. ٹھیک ہے، کیا مطلب اس کا؟ اس کا مطلب یہ نہیں کہ، چلیں آپ بتائیں، کچھ کوئز بھی ہونا چاہیے کلاس کے اندر، اس کا کیا مطلب نہیں اور کیا مطلب ہے اس جملے کا، कि आपका रब बेहतर जानता है, ज़्यादा जानता है कौन रास्ते से गुमराह है और कौन हिदायत पर है। इसका क्या मतलब नहीं है, जो कि पढ़ करके बज़ाहिर लगता है कि इसका मतलब है, लेकिन वो नहीं है। ये बताया था आप लोगों को पिछली क्लास में एक से ज़्यादा मर्तबा। तो अब आपसे सवाल है कि क्या बताया था आपको कि इस जुमले से क्या लगता है जो कि हकीकत में नहीं है, क्या गलत फहमी प्रोड्यूस होती है जो कि नहीं है। जी, क्लास से सवाल है ये। इस आयत को पढ़ के, इसका तर्जुमा सुनकर क्या गलत फहमी जहन में पैदा होती है? गलत फहमी, पहला सवाल ये है, क्या गलत फहमी है, क्या गलत फहमी होती है? जी, जवाब का इंतजार है क्लास से। जब तक आप लोग जवाब दें, या जिस लैपटॉप की पावर लगा लेते हैं। जी, किसी को नहीं समझ में आ रहा, किसी को याद नहीं है, बड़े अफसोस की बात है। ये गलत फहमी के अल्लाह के अलावा भी कोई जानता है कि कौन हिदायत पे है, ये गलत फहमी पैदा होती है। क्या मतलब? नहीं, ये तो समझ में नहीं आई बात। नहीं, एक ऐसी गलत फहमी कि जो कि आज के मुआशरे के अंदर ना बहुत ज्यादा राइज है, लोगों के जहनों पर है बहुत ज्यादा इस दौर के अंदर खुसूसन। सवाल ये है, कैन यू रिपीट द क्वेश्चन? सवाल ये था कि इस आयत का तर्जुमा पढ़ के क्या गलत फहमी, मिस अंडरस्टैंडिंग जहन में आती है? इन्न रब्बका हुवा आलमु बिमन दल्ला अन सबीलिही व हुवा आलमु बिमन इहतदा। क्या गलत फहमी क्रिएट होती है जो कि इस दौर के जमाने की एक खसूसियत है? ये दौर क्या दौर है? इस दौर के बहुत सारे नाम हो सकते हैं। एक तो इसका नाम जो है वो मवासलाती दौर भी हो सकता है, द एज ऑफ कम्युनिकेशन। इस दौर का नाम जो है वो इंडस्ट्रियलाइजेशन का दौर भी हो सकता है ना? और इस दौर का नाम जो है वो दज्जाली दौर भी हो सकता है ना? उसी तरीके से इस दौर का एक नाम ये भी हो सकता है कि ये इंडिविजुअलिज्म का दौर है। इंडिविजुअलिज्म, इनफिरादियत का दौर है। ठीक है, तो इनफिरादियत का क्या मतलब होता है? इंडिविजुअलिज्म, इसका मतलब क्या होता है? इंडिविजुअलिज्म से इस غلط فہمی کا تعلق ہے. پرائیویٹلی انہوں نے لکھا ہے تو اس کو پڑھ لیتے ہیں سب کے سننے کے لیے کہ ہم بہت نیک ہیں یا غلط فہمی ہماری عبادت ادا ہو رہی ہے لیکن قبولیت کی فکر نہیں ہے. نہیں نہیں میرے خیال میں ایسا ہے. نہیں اچھا ٹھیک ہے میرے خیال میں ایسا ہے. چلے تو یہ جو انفرادیت والا جو دور ہے نا اس کا مطلب کیا ہوتا ہے؟ اس کا مطلب یہ ہوتا ہے کہ یہ جو دین ہے نا دین ٹھیک ہے یہ دین جو ہے اٹس اے پرسنل تھنگ. یہ ایک انفرادی لیول کی چیز ہے, یہ ایک ذاتی لیول کی چیز ہے. انفرادی ذاتی پرسنل ریلیجن از اے پرسنل میٹر. یہ ہر ایک کا ذاتی معاملہ ہے ٹھیک ہے. کسی کو کوئی حق نہیں پہنچتا کہ کسی دوسرے کو نصیحت کرے. کسی کو حق نہیں پہنچتا کہ کسی دوسرے کو نصیحت کرے ہے نا. میرا دین جیسے وہ جو نعرہ نکلا ہے ویمن مارچ والا, میرا جسم میری مرضی, میں جو چاہوں کروں اس کے ساتھ ٹھیک ہے. تو اس سے پہلے کیا نعرہ تھا؟ میرا جسم میری مرضی سے پہلے کیا نعرہ تھا؟ میرا دین میری مرضی, میرا ریلیجن میرے بلیفس میری مرضی, میں جو چاہوں بلیف کروں, تم کون ہوتے ہو مجھے کچھ کہنے والے ٹھیک ہے. یہ کہلاتا ہے یہ انڈیویجولزم ٹھیک ہے. می مائی سیلف اینڈ آئی بھی کہتے ہیں اس کو انگریزی میں ٹھیک ہے. وی شوڈ ناٹ ایڈوائز ادرس ان میٹرز آف دا دین ٹھیک ہے نا. تو اللہ بہتر جانتا ہے کون ہدایت پر ہے اور کون گمراہی پر ہے. تم کون ہوتے ہو یہ فیصلہ کرنے والے؟ وائی آر یو بینگ ججمنٹل؟ تم کیوں جج کر رہے ہو اس بات کو؟ بھائی آپ کسی کو نصیحت کریں گے تو جج کر کے ہی کریں گے نا کہ ہاں اس کو نصیحت کی ضرورت ہے نا. ایسی تو نہیں خامخواہ آپ کسی کو نصیحت کرنا شروع ہو جاتے. آپ اسی وقت کرتے ہیں نا کہ آپ کوئی جج کرتے ہیں اس بندے کو کہ ہاں یہ کوئی غلط کام کر رہا ہے تو میں اس کو نصیحت کروں کہ وہ اس کو ٹھیک کر لے. اگلے سے آگے سے وہ اگلا بندہ یہ کہے کہ تم کون ہوتے ہو جج کرنے والے, تم کون ہوتے ہو مجھے نصیحت کرنے والے, تم بڑے پاک پوتر بنتے ہو, تم بڑے پارسا بنتے ہو, تم بڑے ایسے ہو, تم بڑے ویسے ہو, ہیں تمہیں کیا پتا, میں میرا اللہ میں بہت قریب ہوں اپنے اللہ سے ہے نا, تمہیں کیا ضرورت ہے کہ مجھے نصیحت کرو ٹھیک ہے. یہ عاجز یہ کہہ رہا تھا کہ اس آیت کا ترجمہ پڑھ کے یہ غلط فہمی پیدا ہوتی ہے کہ اللہ بہتر جانتا ہے کون ہدایت پر ہے, تم چپ رہو, تم کسی کو کچھ نہ کہو ٹھیک ہے. لیکن اس کا مطلب یہ ہرگز ہرگز نہیں ہے ٹھیک ہے. بات سمجھ میں آئی کچھ؟ کیا سوال تھا, کیا جواب ہے, کیا کانسیپٹ ہے, یہ سمجھ میں آ گیا سب کو؟ یا کسی کو کوئی نہیں سمجھ میں آیا تو پوچھ لیں ٹھیک ہے. تو اس آیت کا یہ ہرگز مطلب نہیں ہے کہ اللہ بہتر جانتا ہے, تمہیں کسی کو کچھ کہنے کی ضرورت نہیں ہے ٹھیک ہے نا. کیونکہ پورا قرآن اس کے اگینسٹ جاتا ہے. پورا قرآن کہتا ہے امر بالمعروف و نہی عن المنکر ٹھیک ہے نا. وذکر فإن الذکر تنفع المؤمنین, یاد دہانی کراتے رہا کرو ٹھیک ہے. اور حدیث مبارکہ بھی اس سے بھری پڑی ہوئی ہے ٹھیک ہے. تو اس وجہ سے اس آیت کا یہ مطلب نہیں ہے, بلکہ اس آیت کا مطلب یہ ہے کہ اللہ تعالیٰ جس کے بارے میں جو فیصلہ کر رہے ہیں اپنے نبی کو بتا رہے ہیں تو اللہ تعالیٰ بہتر جانتے ہیں. اللہ تعالیٰ جو کہہ رہے ہیں نا وہ بالکل ٹھیک کہہ رہے ہیں کسی کے بارے میں ٹھیک ہے نا. اور اپنے نبی کو جس کو نصیحت کرنے کے لیے کہہ رہے ہیں تو وہ بالکل صحیح علم کے ساتھ اس کو نصیحت کرنے کو کہہ رہے ہیں کہ تم اس کو نصیحت کرو, تم اس کو کہو یہ گمراہی کے راستے پر ہیں, یہ لوگ جہنم کے راستے کے اوپر جا رہے ہیں, تم ان کو روکو اس راستے سے ٹھیک ہے. کوئی اللہ تعالیٰ کے علم کو چیلنج نہیں کر سکتا کہ نہیں نہیں اللہ تعالیٰ کو کیا پتا, اللہ تعالیٰ کو کیا پتا کہ یہ جہنم میں جا رہا ہے کہ یہ جنت میں جا رہا ہے, اور اللہ کے رسول کو کیا پتا کہ یہ جہنم میں جا رہا ہے یہ جنت میں جا رہا ہے. اللہ تعالیٰ نے کس بیسس کے اوپر جو ہے وہ یہ فیصلے کر دیے کہ یہ غلط ہے یہ صحیح ہے؟ اللہ تعالیٰ کہہ رہے ہیں نہیں, اللہ تعالیٰ کو پتا ہے
تم سے زیادہ اللہ تعالیٰ کو پتا ہے کہ کون صحیح راستے پر ہے اور کون غلط راستے پر ہے، کس کو نصیحت کی ضرورت ہے، کس کو نصیحت کی ضرورت نہیں ہے. اللہ تعالیٰ نے اپنے نبی کو یہ علم دیا اور اللہ کے نبی نے اپنے صحابہ کو یہ علم سکھایا، اور اللہ کے نبی کے صحابہ نے اپنے شاگردوں کو یہ علم سکھایا، اور انہوں نے آگے اپنے شاگردوں کو یہ علم سکھایا. تو علماء اور مشائخ جو ہوتے ہیں، جنہوں نے دین کو سمجھا ہوتا ہے، دین کا علم حاصل کیا ہوتا ہے، اللہ کو زیادہ پتا ہے تو اللہ کے ان چنے ہوئے بندوں کو بھی زیادہ پتا ہے کہ کون صحیح راستے کے اوپر ہے اور کون غلط راستے کے اوپر ہے. ٹھیک ہے، کوئی عام انسان جو ہے وہ ان کو چیلنج نہیں کر سکتا کہ آپ چپ رہے، مجھے زیادہ پتا ہے. نہیں، آپ کو زیادہ نہیں پتا، علماء اور مشائخ کو زیادہ پتا ہے. کیوں؟ اس لیے کہ ان کے پاس علم الہی موجود ہے، ان کے پاس علم الہی موجود ہے، اور علم الہی جو ہے وہ صحیح علم ہوتا ہے. ٹھیک ہے، علماء اور مشائخ اور اللہ کے رسول، ان کے پاس علم الہی موجود ہوتا ہے، اور وہ اعلم ہے، دوسروں کے علم سے زیادہ صحیح علم ہے. ہم تو اپنے بچوں کو یہ کہتے ہیں جب وہ کوئی بڑے آدمی کو پوائنٹ آؤٹ کرتے ہیں، کیا ہم نے ایسا نہیں کہنا چاہیے؟ ہم اپنے بچوں کو یہ کہتے ہیں کہ بڑے آدمیوں کو پوائنٹ آؤٹ کرتے ہیں، کیا آپ بچوں کو یہ کہتی ہیں کہ آپ کو کیا پتا کہ وہ ہدایت پر ہے کہ وہ گمراہی پر ہے، جب وہ کسی بڑے آدمی کو پوائنٹ آؤٹ کرتے ہیں تو آپ ان کو یہ کہتی ہیں؟ نہیں، یہ آپ نہیں کہہ سکتی ہیں اپنے بچوں کو. ٹھیک ہے، بچوں کو اگر وہ بڑے آدمی کو کی غلطی کو پوائنٹ آؤٹ کر رہے ہیں نا، تو ان کو آپ نے روکنا تو ہے. ٹھیک ہے، کہ آپ اس طریقے سے لوگوں کو پوائنٹ آؤٹ نہ کریں، پوائنٹ آؤٹ نہ کریں. ٹھیک ہے، لیکن آپ ان کو یہ نہیں کہیں کہ آپ کو کیا پتا کہ وہ ہدایت پر ہے کہ گمراہی پر ہے. ٹھیک ہے، یہ اس طریقے سے نہیں کہہ سکتے نا. یہ غلط ہے. بیکاز فار ایگزامپل، اگر کوئی شخص جھوٹ بول رہا ہے، اگر کوئی جو ہے وہ یعنی کھلی ہوئی یعنی بے حیائی کر رہا ہے، ٹھیک ہے، تو اب آپ اگر اپنے بچوں کو یہ کہیں گے نا کہ آپ کو کیا پتا یہ ہدایت پر ہے کہ یہ گمراہی پر ہے، ٹھیک ہے، تو اس کا مطلب یہ ہے کہ آپ اپنے بچوں کو اٹرلی کنفیوز کر رہے ہیں. Utterly, آپ ان کو یعنی ایک انتہائی کنفیوز سچویشن کے اندر ڈال رہے ہیں. ایک طرف آپ کہتے ہیں کہ جھوٹ بولنا گناہ ہے، اور دوسری طرف جو ہے وہ ایک شخص کھل کے جھوٹ بول رہا ہے، ٹھیک ہے، یا کھل کے بے حیائی کر رہا ہے، اور آپ اپنے بچوں کو کہہ رہے ہیں کہ آپ کو کیا پتا کہ یہ ہدایت پر ہے کہ گمراہی پر ہے. واٹ آر یو ڈوئنگ؟ یو آر پٹنگ یور کڈس ان اے ویری ڈیفیکلٹ سچویشن. آپ اس کو کنفیوز کر رہے ہیں، اس کو یہی سمجھ میں نہیں آئے گا کہ پھر کیا صحیح ہے کیا غلط ہے. ٹھیک ہے، تو یہ یعنی یہ لاجک غلط ہے بچوں کو سمجھانے کی. ٹھیک ہے نا، آپ کو ان کو یہ سمجھانا ہے کہ اگر آپ کسی کو برا کام کرتے ہوئے دیکھیں، ٹھیک ہے، تو ان کو ایسے یعنی ان سے نفرت نہ کریں. ٹھیک ہے نا، اس شخص سے نفرت نہ کریں، بلکہ اس کے گناہ سے نفرت کریں. یعنی وہ یہ گناہ کر رہا ہے، آپ کے بچے کو یہ بات کلیئر ہونی چاہیے کہ ہاں یہ گناہ ہے. ٹھیک ہے، لیکن ساتھ ساتھ آپ نے اپنے بچے کو یہ بھی سمجھانا ہے کہ بیٹا ہم نے گناہ سے نفرت کرنی ہے، گناہ گار سے نفرت نہیں کرنی ہے. ٹھیک ہے، اور دوسری بات یہ کہ ہم نے اگر آپ کہہ رہی ہیں پوائنٹ آؤٹ کرنے کا مقصد یہ بھی تھا کہ وہ ان کو بولنا بھی شروع ہو جائیں گے، ہے نا، تو ان کو یہ سمجھانا ہے کہ نہیں، آپ نے اس طریقے سے لوگوں کی اصلاح نہیں کرنی ہے. ٹھیک ہے نا، برائی کو برائی سمجھنا یہ تو فرض ہے، یہ تو لازمی ہے، یہ تو ایمان کا آخری درجہ ہے کہ دل میں برائی کو برائی سمجھنا. تو آپ نے ان کی اس برائی کو برائی سمجھنا ہے، لیکن اس کی اصلاح کے لیے آپ نے ایسے منہ پھٹ ہو کر کے ان کو بولنا نہیں شروع کر دینا ہے، بلکہ سب سے اچھا طریقہ یہ ہے کہ آپ کسی اور شخص یعنی آپ کسی اور شخص کو کہیں کہ جو کہ ان سے بھی بڑا ہو، جو ان کی اصلاح کر سکتا. ठीक है, जैसे बड़े भाई को बुरा काम करते हुए देखा तो बजाय इसके कि बड़े भाई को जो है ना वो उठा करके बुरा भला कहना शुरू कर दिया, आप अम्मी को बताएं, आप अब्बू को बताएं, क्योंकि अम्मी अब्बू जो है वो बड़े भाई की इसलाह कर सकते हैं, ठीक है ना, वो उनसे भी बड़े हैं ना, तो इसलाह करने का ये तरीका होता है किसी बड़े को बताएं, ठीक है, जो उनकी इसलाह कर सकते हो, खुद उठ करके हर एक की इसलाह करनी ना शुरू हो जाए। और दूसरी बात ये कि अगर आपने खुद भी इसलाह करनी है, किसी और को आप नहीं बीच में ला सकते, तो आप पहले इसलाह करना सीखें कि इसलाह कैसे की जाती है किसी की, ठीक है। इसलाह करना जो है ना ये एक पूरा का पूरा एक यानी साइंस है ये, ठीक है ना, ये डॉक्टरी कहलाती है, रूहानी डॉक्टरी, ठीक है ना। तो रूहानी डॉक्टरी भी जो होती है ना वो सीखनी पड़ती है, ये जिस्मानी डॉक्टरी के लिए तो 10-10 साल लगाते हैं, मेडिकल कॉलेज में 5 साल जाते हैं, फिर उसके बाद 2 साल जो है वो हाउस जॉब करते हैं, फिर उसके बाद भी जो है वो किसी के साथ, किसी सीनियर डॉक्टर के साथ क्लिनिक करते हैं, है ना, तो 7 साल 8 साल जो है वो सीखते हैं डॉक्टरी करना, फिर उसके बाद लोगों का इलाज करते हैं, है ना, यानी फिर वो क्या कहते हैं इंडिपेंडेंटली किसी का इलाज उसके बाद जा करके करते हैं, है ना। लेकिन रूहानी डॉक्टरी यानी जो इखलाक की इसलाह और आमाल की इसलाह, है ना, ये भी तो डॉक्टरी है ना, रूहानी डॉक्टरी, ये हम बगैर सीखे हुए शुरू कर देते हैं, बगैर सीखे, कुछ नहीं हमें सीखने की जरूरत है, बस किताब पे कोई चीज पढ़ ली और उसके बाद उठा करके उसको लोगों को करना शुरू कर दिया उस लोगों के ऊपर, ठीक है। तो इस वजह से जो होता है, क्योंकि बगैर सीखे हुए करते हैं ना, तो हम उसकी किसी चीज की जो है वो यानी उसको बेहतर करने के बजाय उसको और ज्यादा बिगाड़ लेते हैं, ठीक है। तो ये सारी चीजें बच्चों को समझाने की हैं, ये नहीं कि वो किसी बुराई को अगर बुराई कह रहे हैं तो आप उनको उल्टा और कंफ्यूज कर दें उठा करके, ठीक है, ऐसा नहीं करना है। अच्छा, इस आयत का तर्जुमा कर पढ़ के फिर हम तर्जुमा तो वैसे हमने पढ़ लिया था थोड़ा, चूंकि काफी अरसा हो गया है अभी आखिरी क्लास को, तो इस वजह से रिकैप करने के लिए थोड़ा सा हमने दोबारा से पढ़ लिया। अब हम जो है ना मारिफ मसाइल से कंटिन्यू करते हैं कि इसमें हज़रत ने लिखा था फारिफ मन तवल्लान बिकिना वलम यबदल हयात दुनिया, कि आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे लोगों से अपना ख्याल हटा लीजिए जो हमारी याद से रुख फेरें और दुनियावी जिंदगी के सिवा उनका कोई मकसद ना हो, यही उनका इंतहाई इल्म हुनर है। तो जरूरी तंबीह में देखते हैं कि कुरान करीम ने उन कुफार का हाल बयान किया है जो आखिरत और क़यामत के मुनकर हैं, इनकार करने वाले हैं आखिरत का, क़यामत का। अफसोस है कि अंग्रेजों की तालीम और दुनिया की हवा हवस ने, दुनिया की हवा कहते हैं ख्वाहिशात को, और हवस भी जो है वो लालच को कहते हैं, तो दुनिया की लालच और दुनिया की ख्वाहिशात ने आजकल हम मुसलमानों का यही हाल बना दिया है कि हमारे सारे उलूम फ़नून और इल्मी तरक्की की सारी कोशिशें सिर्फ मुआशियात के गिर्द घूमने लगी हैं, ठीक है, यानी हमारी जो पूरी की पूरी सोच जो है वो मुआशियात कहते हैं इकोनॉमी, इकोनॉमिक्स, ठीक है, कि कैसे जो है वो कमाना है और कैसे जो है ना वो चीजों को खरीदना है, कैसे चीजों को इस्तेमाल करना है, इसको कंज्यूमरिज्म भी कहते हैं, कंज्यूमरिज्म, ठीक है, कमाओ 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 और उसके बाद फिर खरीदो खरीदो खरीदो, ठीक है, बेशक जो है वो तुम्हें इन चीजों की जरूरत ना भी हो फिर भी खरीदो और घर के अंदर अंबार लगाओ, फ्रिज के अंदर अंबार लगाओ, बेशक उनमें से आधा से आधा चीजें जो है ना वो खराब होकर के गल सड़ करके फेंक जाएं, लेकिन यानी तुम इस्तेमाल भी नहीं कर रहे, तुम उनको खा भी नहीं रहे हो, क्योंकि तुम्हारे पास खाने की भी तो एक गुंजाइश होती है ना, एक लिमिट होती है खाने की ना, तो खाने की कितनी सारी चीजें जो होती हैं वो सड़ करके फिर हम फेंक रहे होते हैं उनको, ठीक है। तो कंज्यूमरिज्म का ताल्लुक ये नहीं होता कि जी हम इनको इस्तेमाल भी करेंगे, हम इनको खाएंगे भी नहीं, बस एक हवस लगी हुई है चीजों को कलेक्ट करने की, जमा करने की घर के अंदर और फ्रिज के अंदर, ठीक है। तो ये मुआशियात का एक बहुत ही यानी बदतर शक्ल है जिसके अंदर हम इस वक्त शिकार हुए हुए हैं। लेकिन ये चीज हमारे अंदर आई कैसे, ये कैफियात, ये सोच हमारे अंदर आई कैसे, नंबर वन तालीमी निज़ाम, ठीक है, ये जो काफिरों का बनाया हुआ तालीमी निज़ाम हमारे ऊपर मुसल्लत हुआ है हमारे अपने गुनाहों की वजह से, वरना तो हमारा अपना तालीमी निज़ाम था, लेकिन जब गुनाह किए, अल्लाह ताला की खूब नाफरमानी करी, तो अल्लाह ताला ने काफिरों को मुसल्लत कर दिया हमारे ऊपर, है ना, ईस्ट इंडिया कंपनी इंडिया के अंदर आई और डच जो है वो दूसरे मुल्कों के अंदर आए और यूरोप के मुख्तलिफ नेशंस जो है उन्होंने मुसलमान मुल्कों को हर जगह मुसलमान मुल्कों के ऊपर काबिज हो गया आकर के। जब उन्होंने हमें मार मार करके हमें अपना गुलाम बना लिया तो उसके बाद उन्होंने अगला काम क्या किया कि हमारी इस गुलामी को तूल देने के लिए कि हम हमेशा उनके गुलाम रहें, लंबे अरसे तक उनके गुलाम रहें, जिस्मानी तौर पर खाली नहीं बल्कि जहनी तौर पर उनके गुलाम बन जाएं, इसके लिए उन्होंने क्या किया, उन्होंने अपना एक तालीमी निज़ाम यहाँ पर ला करके इम्पोज किया। उस तालीमी निज़ाम से क्या हुआ, उसका गोल क्या था तालीमी निज़ाम का, कि ये जिस्मानी तौर पर तो हिंदुस्तानी रहें लेकिन इनकी सोच जो है ना वो इंग्लिस्तानी बन जाए, अंग्रेज सोच बन जाए, ठीक है। दीन का भी यही मामला हो उनका कि जाहिरी तौर पर अपने दीन के ऊपर बेशक चलते रहें लेकिन इनकी रूहानी रूहानियत जो है वो इनके दीन में से निकल जाए, ठीक है ना, यानी इनके रूह में से इनका दीन निकल जाए और रूहानी तौर पर ये हमारे दीन पर अमल करना शुरू हो जाए। ये इनके तालीमी निज़ाम का मकसद था और इस मकसद में ये बहुत हद तक कामयाब भी हुए, सिवाय उन लोगों के मामले में ये कामयाब नहीं हो सके जो इनके तालीमी निज़ाम में नहीं आए, ठीक है ना। वो कौन लोग थे जो के मदरसे वाले तालीमी निज़ाम में रहे, उलमा और मशायख ने जो तालीमी निज़ाम महफूज करके रखा ना मदारिस के अंदर, वहां पे जो लोग पढ़े लिखे उनकी अक्सरियत जो है ना वो इस सोच से बच गई, क्योंकि ये सोच तो आनी थी किताबों के जरिए से, ये सोच तो आनी थी उन उन टीचर्स के जरिए से जो कि इनके तालीमी निज़ाम को सीखते हैं और आगे सिखाते हैं। मदारिस के अंदर तो ना वो किताबें थी और ना वो टीचर्स थे, तो इस वजह से सिर्फ और सिर्फ जो ये यानी खालिस दीनी सोच जो रही ना वो कहाँ पर रही, वो मदरसों के अंदर रही खाली, ठीक है। और जो स्कूल कॉलेज के अंदर जितने लोग गए तकरीबन सारे, ज़ाहिर है एक्सेप्शन तो हर जगह होती हैं लेकिन चंद एक्सेप्शन एक्सेप्शन को छोड़ करके सारे के सारे इसी रंग में रंगे गए, ठीक है, जो कि गोरे जिस रंग में हमें रंगना चाहते थे ना तो उसमें सारे के सारे रंग गए। तो इस वजह से फिर हमारे भी सारी की सारी फिक्रें सारी की सारी सोचें उलूम फनून इल्मी तरक्की सारी कोशिशें जो है ना वो मुआशियात के गिर्द घूमने लगी। मादियात मादियात किनको कहते हैं, मुआमलात आखिरत, आदा यऊदू का मतलब होता है लौटना, तो मुआदियात जो है ना या बल्कि मादियात जो है वो उनको कहते हैं कि जहां उस जगह को कहते हैं जहां पे हमें लौट के जाना है, ठीक है ना, यानी आखिरत के अंदर अल्लाह ताला के पास हमें लौट के जाना है, तो उसका भूल कर भी ध्यान नहीं आता कि मरने के बाद क्या होगा मेरा, ठीक है ना, मेरी औलादों का मरने के बाद क्या होगा, सारी की सारी फिक्र मरने से पहले क्या होगा उसकी, ठीक है। हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम लेते हैं और आप सल्लल्लाहु अलैहि वसल्लम की शफाअत की उम्मीद लगाए हुए हैं, और ये भी कौन लोग, जो मुसलमान हैं जिनका ईमान है, ठीक है, कि अल्लाह के रसूल पर ईमान लाते हैं और अल्लाह के रसूल की शफाअत की इनको फिक्र पड़ी हुई है, तो ये ईमान वाले हैं, ठीक है ना। तो उनकी भी ये हालत ये हो गई कि अल्लाह ताला अपने रसूल सल्लल्लाहु अलैहि वसल्लम को ऐसी हालत वालों से रुख फेर लेने की हिदायत करता है, ठीक है ना, यानी उनकी भी कैसी हालत हो गई कि लम युरिद इल्लल हयात दुनिया, कि इनको दुनिया की जिंदगी के अलावा किसी चीज की परवाह नहीं है, ठीक है। तो अल्लाह ने तो अपने नबी अलैहिस्सलाम को हुक्म दिया है कि तुम इनसे अपना रुख फेरो, इन लोगों को छोड़ो, ठीक है। तो हम हकीकत में तो हमारी ये हालत है, नऊज़ु बिल्लाहि मिन्हु, ठीक है। तो ये तो पहली बात हो गई, فَأَعْرِضْ عَنْ مَنْ تَوَلَّى عَنْ ذِكْرِنَا وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا ذَلِكَ مَبْلَغُهُمْ مِنَ الْعِلْمِ کے تحت، ٹھیک ہے۔ اب اس کے بعد اللہ تعالیٰ فرماتے ہیں الَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ إِلَّا اللَّمَمَ، ٹھیک ہے۔ تو اس میں اس کا کیا مطلب ہے، الَّذِينَ وہ لوگ جو اجتناب کرتے ہیں بڑے گناہوں سے، ठीक है, कबाइर अल इस्म, इस्म गुनाह को कहते हैं, और इस्म का भी लफ्ज जो है, कल हमारी एक और तफसीरी क्लास हो रही थी, आप में से कुछ उसमें शरीक भी थी, तो उसमें लफ्ज इस्म और बग इस्तेमाल हुआ था, तो इस्म की तारीफ करी थी कि इंसान के जो जो जाती लेवल के गुनाह होते हैं, ठीक है, ٹھیک ہے نا, یعنی جو وہ چھپ کے کرتا ہے یا جن کا تعلق خالی اس کی ذات کے ساتھ ہوتا ہے, تو ان کو اسم کہتے ہیں. ٹھیک ہے, جیسے انسان کا عقیدہ اگر غلط عقیدہ ہو تو وہ اس کا گناہ ہے, اسم ہے. ٹھیک ہے, تو کبائر الاسم بڑے گناہ, ان میں سب سے بڑا گناہ کون سا ہے؟ شرک, کفر. ٹھیک ہے نا, نبی علیہ الصلوۃ والسلام کا انکار اللہ تعالیٰ کے ساتھ شریک ٹھہرانا کسی کو, یہ کہلاتا ہے کفر اور شرک, یہ سب سے بڑا گناہ ہے. ٹھیک ہے, اس کے بعد پھر بہت سارے پھر گناہ اس کے بعد آ جاتے ہیں کبائر کے اندر, نماز چھوڑ دینا, ٹھیک ہے, روزہ نہ رکھنا, زکوٰۃ نہ دینا, حج نہ کرنا, اگر آپ کے اوپر یہ چیزیں فرض ہوئی ہوئی ہیں تو چھوڑ دینا, سب کے سب کبائر گناہ ہیں. ٹھیک ہے, جھوٹ بولنا کبیرہ گناہ, زنا کرنا کبیرہ گناہ, شراب پینا کبیرہ گناہ, ہے نا, یہ سارے بہت لمبی ایک لسٹ ہے کبیرہ گناہوں کی. اچھا, ان کبیرہ گناہوں کا ذکر کر کے اللہ تعالیٰ فرماتے ہیں والفواحش, اور فحش کاموں سے. فحش کام, فحش کا مطلب کیا ہوتا ہے؟ بے حیائی کے کام, ٹھیک ہے نا, انڈیسنسی جن کو کہتے ہیں. تو کیا انڈیسنسی جو ہے وہ کبائر کے اندر شامل نہیں تھی جو اس کو الگ سے ذکر کیا؟ نہیں, شامل تو تھی, لیکن کچھ ایسی چیزیں ہوتی ہیں کہ جن کو کلیکٹیولی ذکر کرنے کے بعد انڈیویجولی بھی ذکر کرنے کی ضرورت محسوس ہوتی ہے, ضرورت پڑتی ہے. ٹھیک ہے, کیونکہ ان کی ایک ایسی اسپیشل ویلیو ہوتی ہے کہ جو کہ نا الگ سے پھر سے یاد دہانی کروانی پڑتی ہے اس کی. تو فرماتے ہیں کہ اس آیت میں ہدایت ربانی کی پیروی کرنے والے محسنین یعنی نیک لوگوں کا ذکر مقام مدح میں فرما کر ان کی پہچان یہ بتلائی گئی ہے کہ وہ کبیرہ گناہوں سے عموماً اور فحش و بے حیائی کے کاموں سے بالخصوص دور رہتے ہیں. اس میں ایک استثناء بلفظ لمم فرمایا گیا ہے جس کی تشریح آگے آتی ہے. ٹھیک ہے, تو وہ تو تشریح ہم انشاءاللہ بھی پڑھیں گے, لیکن اس کے اندر ایک عجیب اللہ تعالیٰ نے نا اس کی یعنی اس آجز کے ساتھ ایکسپیرینس ہوا اس آجز کو, ٹھیک ہے, جس کی بنیاد پر نا اس آیت کی تفسیر جو ہے وہ ایک الگ ہی درجے کی اللہ تعالیٰ نے کھولی ہے. اگر وہ ایکسپیرینس نہ ہوتا تو شاید بس اس جملے کو پڑھ کے ہم آگے بڑھ جاتے, جتنی بات ابھی تک کری ہے نا اتنی کر کے ہم آگے بڑھ جاتے. ٹھیک ہے, لیکن پچھلے دنوں کسی قریبی جاننے والے نے ایک میسج بھیجا, ٹھیک ہے, واٹس ایپ کے اوپر, اور پھر اس کے بعد کچھ عرصے کے بعد جو ہے وہ ایک اور صاحب نے جو ہے وہ اس میسج کے اوپر پھر ایک ویڈیو بھی بھیج دی. کیا تھی وہ؟ باقاعدہ اس آجز نے اس کے اوپر بیان بھی کیا ہے جو ہماری جمعے کی مجلس ہوتی ہے اس کے اندر. ٹھیک ہے, وہ کیا تھی؟ وہ تھی جاپان عظیم الشان کے بارے میں. ٹھیک ہے, اور کلاسوں میں بھی بات ہو چکی ہے تو کچھ لوگوں کے لیے یہ ریپیٹیٹو ہوگا, لیکن باقی لوگوں کے لیے پہلی دفعہ بات ہوگی ہے. ٹھیک ہے, وہ کیا میسج تھا؟ وہ تھا جاپان کے بارے میں. ٹھیک ہے, اور کچھ اس قسم کے الفاظ تھے اس کے اندر کہ جاپان میں تو نہ تو کوئی تبلیغی جماعت کے حلقے ہوتے ہیں, اجتماعات تبلیغی جماعت کے, نہ وہاں پر جو ہے وہ حج عمرہ کرنے والوں کی لمبی لائن لگی ہوئی ہوتی ہے. ٹھیک ہے, نہ وہاں پر جو ہے وہ کوئی مساجد ہوتی ہیں, نہ وہاں پر کوئی مدرسے ہوتے ہیں, نہ وہاں پر کوئی پیر ہوتے ہیں, نہ فقیر ہوتے ہیں, نہ خانقاہ ہوتی ہے, نہ, اور حتیٰ کہ آخری میں اس نے لکھا کہ نہ وہاں پر کوئی حوروں کا تذکرہ کر کے دلوں کو لبھا دینے والے باتیں ہوتی ہیں کہ حورے ملیں گی جنت میں. ٹھیک ہے, یعنی اس طرح کی کوئی بھی چیز وہاں پہ نہیں جاپان کے اندر, لیکن اس کے باوجود جاپان جنت نظیر ہے. جاپان کیا ہے؟ جنت نظیر, یعنی جنت کی ایک نظیر ہے اس دنیا کے اندر. اور پھر اس کے بعد جاپان کے فضائل شروع کر دیے انہوں نے. ٹھیک ہے, کہ وہاں پر جو ہے نا وہ ہر بندہ سچ بولتا ہے, اور وہاں پر ہر بندہ اتنا اخلاق والا ہے کہ اگر آپ جو ہے نا وہ 1 کروڑ روپے بھی سڑک کے اوپر رکھ دیں نا تو کوئی نہیں اس کو اٹھائے گا. اگر آپ کسی کو جان بوجھ کر کے دھکا بھی دے دیں نا تو بجائے اس کے کہ وہ آپ کے اوپر چڑھ دوڑے اور آپ کو ڈانٹنا شروع کر دے یا مارنا شروع کر دے, وہ آپ سے معافی مانگے گا آ کر کے. ٹھیک ہے, और काम इतना करते हैं वो लोग, इतना काम करते हैं कि उनका जो वजीर आजम है उसको हाथ जोड़ करके लोगों को कहना पड़ा कि भाई इतना काम मत करो। और फिर वहां पे पता नहीं क्या और इस तरह की और बहुत सारी चीजें कि गंदम कभी कम हो गया तो इतना उन्होंने उसको वेल मैनेज किया कि पता नहीं कितने सालों तक के लिए गंदम का जखीरा उनके पास तैयार हो गया। और इस एक से एक बढ़ चढ़ करके ना जापानियों के फजाइल, अच्छा ये फजाइल जो है ये सिर्फ ये नहीं कि जी उन्होंने इतनी अच्छी अच्छी बिल्डिंगें बना ली हैं और देखो टेक्नोलॉजी में कितना तरक्की कर ली है और देखो उनकी उनकी सड़कें कितनी साफ सुथरी रहती हैं और उनके यहाँ जो है वो यानी कितनी साइंस और टेक्नोलॉजी में उन्होंने कितना उन्होंने तरक्की कर ली है। और देखो आज से चंद साल पहले ही वहां पे एटम बम भी गिरा था और वो सेकेंड वर्ल्ड वॉर के अंदर जो है वो बुरी तरीके से शिकस्त भी खाए थे, लेकिन इतनी जल्दी उन्होंने इतना बेहतरीन मुल्क बना लिया। नहीं, ये तो पुरानी बातें हो गई। इस मजमून के अंदर उसने क्या बातें लिखी हैं, लिखने वाले मुसलमान साहब ने क्या लिखी है कि जापानियों की इखलाकी अजमत, इखलाकी अजमत है ना। तो अब एक आम मुसलमान नौजवान खुसूसन, बल्कि आजकल तो बूढ़ों का भी यही हाल है, जिस तरह नौजवानों का पुराने जमाने में हाल होता था आजकल तो बूढ़ों का भी यही हाल है कि इतनी तेजी से मुतासिर हो जाते हैं, इतने कच्चे होते हैं अकायद के अंदर और ईमानियात के अंदर कि फौरन जो है वो कुफार से मुतासिर हो जाते हैं। ठीक है, तो अब इस किस्म के मजमून को पढ़ करके क्या जहन में आता है, वही जो उसने लिखा है उसके अंदर कि भाई ये बस हमें नहीं पता कि ये किस दीन को और किस किताब को फॉलो करते हैं, लेकिन इतना तो पता है कि ये मुसलमान नहीं है, जापानी मुसलमान नहीं है। ठीक है ना, तो इनको मुसलमान तो हमें ही बनाना पड़ेगा, ये उसने मजमून में लिखा है। ठीक है, तो अब इसके ऊपर ना यानी इनकी इखलाकी तरक्की की बात हो रही है, इखलाकी तरक्की। ठीक है, इखलाकी तरक्की का क्या मतलब है, इसका मतलब ये है कि ये कबायरुल इस्म जो कि उमूमी तौर पर जो है ना वो आजकल के मुसलमान इखलाकी बुराइयों को समझते हैं, सिर्फ इखलाकी बुराइयां, झूठ बोलना, किसी का हक मार लेना और माली करप्शन करना है ना, और जो है वो यानी किसी के साथ बदतमीजी से पेश आना, ये सब जो है ना ये इखलाकी जुर्म कहलाते हैं जिनको कि हर कोई जुर्म कहता है। तो भाई जापानी तो इन सारे जुर्मों से जो है वो पाक हैं, बहुत ही पाकीज़ा जिंदगी गुजार रहे हैं इखलाकी तौर पर, इखलाक की बुलंदियों के ऊपर फाइज हैं, उरूज के ऊपर फाइज हैं इखलाकी तौर पर, है ना। तो इससे क्या जहन में आता है कि भाई वो तो गुनाह करते ही नहीं है, बहुत अच्छी जिंदगी गुजार रहे हैं। ठीक है, लेकिन क्या उनके यहाँ पर्दा है, क्या उनके यहाँ औरतों मर्दों के दरमियान ये जो फुहाशी वाली बात होती है, बेहयाई वाली बात होती है, क्या वो भी नहीं है उनके दरमियान? ऐसा तो नहीं है ना। देखें, ये जो यूरोपियन अकवाम हैं और जो ईस्ट के अंदर जापान और सिंगापुर और हांगकांग जैसी जो जगहें हैं, तो यहां पर आपको इखलाकी तौर पर बहुत बुलंदी नजर आएगी, बहुत उरूज नजर आएगा। ठीक है, लेकिन जहां तक हया का ताल्लुक है तो हया के मामले में तो इनका ये तो नहीं है ना कि ये माशाल्लाह बड़े बा हया किस्म के लोग हैं, यानी जो 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 फिजिकल इनडिसेंसी जो कहलाती है, ठीक है ना, बेपर्दगी और अपने जिस्म को एक्सपोज करना, राइट, हत्ता के इन जितना ये कौमें आगे हैं उतना ही ज्यादा इनके यहाँ लिबास की कमी है। यानी अमरीका के अंदर भी जो है ना वो कोई बिल्कुल बेलिबास होके नहीं फिर सकता, बिल्कुल बेलिबास अमेरिका में भी इसका तसव्वुर नहीं है, बहुत कम ऐसा होता है। लेकिन जो वेस्टर्न यूरोपियन कंट्रीज है वहां पर तो इसका कोई इशू ही नहीं है, बिल्कुल इशू नहीं है इसका, बिल्कुल बेलिबास अगर कोई हो कोई फर्क नहीं पड़ता, है ना। ये ऐसी सोसाइटीज हैं, उसी तरह जापान के अंदर भी यही माहौल है, अगर बिल्कुल बेलिबास भी होगा ना किसी को कोई परवाह नहीं, कोई फिक्र नहीं, ये तो नॉर्मल है वहां। ठीक है, ये यूके में ऐसा नहीं है, यूके की सोसाइटी ऐसी नहीं है, नॉर्थ अमेरिका की सोसाइटी ऐसी नहीं है, हत्ता कि साउथ अमेरिका की भी सोसाइटी ऐसी नहीं, वो तो बहुत कंजर्वेटिव है इसके मुकाबले में। ठीक है, تو اللہ تعالیٰ نے جو ہے نا یہاں پر جو بات فرمائی ہے الذین یجتنبون کبائر الاسم والفواحش الا اللمم، ٹھیک ہے نا، والفواحش، ٹھیک ہے. تو اگر آپ کو ان کی اخلاقی ترقی بہت اچھی لگ بھی رہی ہے نا تو بھی یاد رکھیں قرآن عظیم و شان جو کہ پروردگار کا کلام ہے نا اس کے ہاں سٹینڈرڈز ڈیفرنٹ ہیں. آپ کے سٹینڈرڈ بے شک جو ہے نا وہ جو بھی بنتے چلے جائیں لوگوں کے اخلاق سے، ظاہری اخلاق سے متاثر ہو کر کے آپ ان کو نہ جانے کیا سے کیا سمجھنا شروع کر دیں، پروردگار کے ہاں اور سٹینڈرڈز ہیں، دوسرے سٹینڈرڈز ہیں، ٹھیک ہے نا. تو ہمارا مسئلہ سارا کا سارا یہی ہے. پہلی بات تو یہ کہ ہم دین کے جو بڑے وہ فکر مند بننا شروع ہو جاتے ہیں نا، ٹھیک ہے نا، دین کے بڑے خیر خواہ بننا شروع ہو جاتے ہیں، کیونکہ وہ جو مضمون لکھنے والا ہے وہ بڑا اس نے دینی طور پر بھی مضمون لکھا ہے، ٹھیک ہے نا، بڑا اسلام کا درد رکھنے والا بندہ لگتا ہے وہ مضمون لکھنے والا، اور اسی طریقے سے جو اس کے اوپر ویڈیو بنائی ہے جنہوں نے وہ بھی بڑے درد مند مسلمان لگتے ہیں، لیکن میجر غلطی کر رہے ہیں، میجر غلطی کر رہے ہیں. کیا دو میجر غلطیاں کر رہے ہیں وہ؟ پہلی میجر غلطی یہ کہ قرآن سے تعریفات نہیں لے رہے ہیں، اللہ کے کلام سے صحیح اور غلط کی تعریف نہیں لے رہے ہیں، بلکہ اپنی عقل کے مطابق صحیح اور غلط کو ڈیفائن کر رہے ہیں، ٹھیک ہے نا. یہ سب سے بڑی میجر غلطی، ٹھیک ہے. اگر قرآن کی تعریف لیں نا تو قرآن تو فرماتا ہے وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، کہ اس سے زیادہ کون بڑا ظالم ہو سکتا ہے کہ جس نے اللہ تعالیٰ کے اوپر جھوٹ بولا. اور جو بھی کافر ہوتا ہے، جو بھی مشرق ہوتا ہے، چاہے وہ جاپان والا ہو، چاہے وہ سنگاپور والا ہو، چاہے وہ سوئٹزرلینڈ والا ہو، وہ اللہ تعالیٰ کے اوپر جھوٹ بول رہا ہوتا ہے، رائٹ. کوئی کہہ رہا ہوتا ہے کہ اللہ تعالیٰ کا ایک بیٹا ہے، کوئی کہہ رہا ہوتا ہے کہ اللہ تعالیٰ کے جو ہے وہ بہت سارے بیٹے ہیں، کوئی کہتا ہے کہ اللہ تعالیٰ کی بیٹیاں ہیں، کوئی کہتا ہے کہ اللہ تعالیٰ ہے ہی نہیں، جیسے ایتھیسٹ. یہ سارے کے سارے کیا ہیں؟ اللہ تعالیٰ پر جھوٹ باندھنے والے ہیں. اور قرآن کیا فرما رہا ہے کہ اس سے بڑا ظالم اور کوئی نہیں ہو سکتا. وَكَذَّبَ بِآيَاتِهِ، اور اس کی آیات کی کو جھٹلانے والے، رائٹ. وَمَنْ أَظْلَمُ، کون ان سے زیادہ ظالم ہو سکتا ہے جو اللہ تعالیٰ کی آیات کو جھٹلاتے ہیں؟ تو کیا یہ جاپانی، یہ سنگاپورینز، یہ ویسٹرن یورپینز، یہ کیا اللہ تعالیٰ کی آیات کو جھٹلاتے نہیں ہیں؟ رائٹ. تو یہ جو مفکرین اسلام پیدا ہو گئے نا آج کے دور میں خصوصاً، جو کہ اس قسم کے مضامین لکھ لکھ کر کے جو ہے وہ واٹس ایپ کے اوپر چلاتے ہیں، اور ہمارے جیسے لوگ جو ہیں بے وقوف، نہ ہمارے پاس علم ہے نہ ہمارے پاس سمجھ ہے، ہم ان کے مضامین کو آگے بڑھاتے ہیں، آگے چلاتے ہیں ان کو اپنے واٹس ایپ گروپس کے اوپر. تو ہم کیا کر رہے ہیں؟ یہ ہم قرآن کی تعریفات کے کہ بھائی دین کی تعریف قرآن سے ملتی ہے، ہم اپنی سمجھ اور اپنی عقل کے مطابق دین کو کی تعریفات بناتے ہیں کہ کیا صحیح ہے کیا غلط ہے، کیا ہونا چاہیے کیا نہیں ہونا چاہیے. پہلی غلطی، قرآن سے تعریف لینے کے بجائے اپنی سمجھ کے مطابق تعریف بناتے ہیں. دوسری غلطی کہ ہم کتابیں پڑھ کر کے تھیوریٹیکل طریقے سے دین کو سمجھنے کی کوشش کرتے ہیں، حالانکہ یہ دین کتابی دین نہیں ہے، یہ دین صحبتی دین ہے. اس دین کو اگر آپ نے سمجھنا ہے تو اس کے لیے آپ کو صحبت اختیار کرنی پڑے گی. صحبت کے لیے ضروری نہیں ہے کہ آپ کسی کے ساتھ جا کے بیٹھ جائیں. عورتیں نہیں جا کے بیٹھ سکتی، تو کیا عورتیں صحبت اختیار نہیں کر سکتی؟ نہیں. عورتوں کے لیے بھی یہ صحبتی دین ہی ہے، صحبت ہی سے حاصل کرنا ہوگا، لیکن عورتوں کی صحبت پردے کے ساتھ ہوتی ہے، لیکن صحبت عورت کو بھی اختیار کرنی پڑتی ہے. کتابوں سے دین نہیں سمجھ میں آتا. تو یہ جو مفکرین ہیں واٹس ایپ کے اور یوٹیوب کے مفکرین، یہ ایک تو اپنی عقل کے مطابق سمجھنے کی کوشش کرتے ہیں، دوسرا یہ صحبت اختیار نہیں کرتے، بزرگوں کی، بڑوں کی، علماء کی، مشائخ کی صحبت اختیار نہیں کرتے. ادھر سے کچھ کتاب میں پڑھ لیا، ادھر سے کچھ کتاب میں پڑھ لیا، اور لگ پڑے مفکر اسلام بننے، ٹھیک ہے. تو اس وجہ سے نا اس قسم کی میجر غلطیاں یہ لوگ کر جاتے ہیں، اور ہمیں بہت اچھا لگتا ہے ان کا کام، بڑی ان کی ویڈیوز سن کر کے، پڑھ پڑھ کے ہم بھی جو ہے وہ بڑے فکر مند ہوئے چلے جاتے ہیں، اور ان کو آگے فارورڈ کرتے چلے جاتے ہیں، ٹھیک ہے. تو ایسی غلطی ہرگز نہیں کیا کریں. یہ ساجد نے کئی دفعہ سمجھایا ہے، بہت عرصے سے سمجھا رہا ہے کہ واٹس ایپ کے اوپر چیزیں آگے نہیں فارورڈ کیا کریں، ٹھیک ہے. اگر بہت دل چاہ رہا ہے، بہت فکر ہو رہی ہے، بہت اچھا لگ رہا ہے، پوچھ لیں پہلے پوچھ لیں कि ये सही है कि गलत है, क्या इसको मुझे फॉरवर्ड करना भी चाहिए कि नहीं करना चाहिए, वरना क्या जरूरत है हर चीज को फॉरवर्ड करने की, इसे कोई इस्लाह नहीं होती किसी की मैसेजेस आगे फॉरवर्ड करने से खाली। किसी ने प्राइवेट मैसेज लिखा है तो आप लोग पढ़ नहीं सकते हैं, इस वजह से आज पढ़ के सुनाते हैं कि इन्होंने लिखा है कि इनकी इखलाकी हालत पर एक मजमून पढ़ा कि वहां सबसे ज्यादा चोर बूढ़े होते हैं और वो ये जानबूझकर इसलिए करते हैं कि जेल जाकर दो वक्त की रोटी मुफ्त मिले, कमाना ना पड़े, क्योंकि उनकी औलाद खर्चे नहीं उठाती और निकाल देती है। ठीक है, ये तो होता ही है क्योंकि हुकूमत जो उनका इनकी जिम्मेदारी उठाती है, औलाद की क्या जरूरत है जिम्मेदारी उठाने की। ठीक है, तो जितने भी कौमें हैं इनके अंदर फिर औलाद जाहिर है वो अपने कमाने और खाने के अंदर उसको, और हुकूमत ने बूढ़ों का जो है वो लिया हुआ है, तो फिर अब बूढ़ों के हवाले। ये सारी तो यानी अजाब है ना इनका जो कि दुनिया की जिंदगी में इनके ऊपर आ रहा है, लेकिन हम तो ये सारी चीजें नहीं देखते ना, हम तो बड़ी अपनी सिलेक्टिवली किस्म की चीजें हम देखते हैं जो कि हमारे नफ्स को अच्छी लगती हैं और उसी को फिर उनका प्रचार करना शुरू कर देते हैं। बहरहाल, तो फोहश जो है ना, फवाहिश, ये इन तमाम तरक्की याफ्ता कौमों की, तमाम इखलाकी तौर पर बज़ाहिर जो इखलाकी तौर पर आपको अजीम कौमें लगती हैं ना, ये फोहश फहाशी के अंदर सारी हदूद क्रॉस कर चुके हैं। और अल्लाह ताला के नज़दीक जो है ना, फहाशी जो है वो एक ऐसा बड़ा गुनाह है कि उसको कबायरुल इस्म के बाद अलग से जिक्र फरमाते हैं। राइट, चले अब बात आती है इल्लत लमम की। तो फरमाया कि लमम में इब्तिला उनको इस खिताब से महरूम नहीं करता। तो भाई लमम क्या चीज़ होती है? तो फरमाते हैं कि लमम की तफसीर में सहाबा व ताबईन से दो कौल मनकूल हैं। एक ये कि इससे मुराद सगीरा गुनाह है जिनको सूरह निसा की आयत में सय्यात से ताबीर फरमाया है, इन तजतनबू कबाइरा मा तुनहौना अन्हु नुकफ्फिर अन्कुम सय्यातकुम। ठीक है, कि अल्लाह ताला ने सूरह निसा के अंदर फरमाया कि अगर तुम कबायर से इज्तनाब करोगे जिनसे कि तुम्हें मना किया गया है, मा तुनहौना अन्हु, ठीक है, तो हम क्या करेंगे, नुकफ्फिर अन्कुम सय्यातकुम, तो हम तुम्हारे सय्यात मिटा देंगे, माफ कर देंगे। ठीक है, तो सय्यात क्या चीज होती है? फरमाया सगीरा गुना। पिछला जुमला जो है इसमें क्या लिखा है, सय्यात से मुराद सगीरा गुना है, यानी कबायर से अगर तुम इज्तनाब करोगे तब तुम्हारे सगायर माफ किए जाएंगे। वो जो हदीसें हम पढ़ते हैं ना, बड़े खुश होते हैं कि जी हाँ वजू करो तो एक यानी सारे गुना माफ हो जाते हैं, जो आंखों से किए थे, जो हाथों से किए थे, और जो चेहरे से किए थे, जो ऐसे किए थे, और जुमे की नमाज पढ़ते हैं तो पिछले जुमे से लेके अगले जुमे तक सारे गुना माफ हो जाते हैं, है ना। तो पहली बात तो ये कि वो कौन से गुना माफ होते हैं, सगायर माफ होते हैं, कबायर माफ नहीं होते। दूसरी बात ये कि सगायर भी माफ उस शर्त पर होते हैं कि अगर कबायर से बच रहे हो, अगर कबायर से नहीं बच रहे तो सगायर भी माफ नहीं होते हैं। ठीक है, तो ये है सूरह निसा की आयत की तफसीर, जाके पढ़ लीजिएगा, उसके ऊपर हमारे मुस्तकिल बयान और क्लासेस दी चुकी हैं। तो इसी को फरमाते हैं कि ये कौल हजरत इब्ने अब्बास और अबू हुरैरा रज़ियल्लाहु अन्हु से इब्न कसीर ने नकल किया है। दूसरा कौल ये है कि इससे मुराद वो गुनाह है जो इंसान से इत्तेफाकी तौर पर कभी सरजद हो गया। अब बज़ाहिर तो बड़ी मायूसी फील होती है कि हाँ जी हम तो कबायर से बच ही नहीं पा रहे हैं, तो हमारे सगायर भी हमारे ऊपर लद रहे हैं, तो अब हमारा बनेगा क्या, हम तो जन्नत में जा ही नहीं सकते, हमने तो जहन्नुम में ही जाना है। ठीक है ना, तो इस मायूस होने की भी कोई ज़रूरत नहीं है, क्योंकि इस कबायर से जो माफ़ी है वो तौबा के ज़रिए से हो जाती है, और तौबा से ज़्यादा आसान कोई चीज़ है ही नहीं। ठीक है, अब आप तौबा करना ना चाहें तो फिर भाई पिटने के लिए तैयार हो जाएं फिर उसके बाद। इतना सबसे आसान काम जो अल्लाह ताला ने रखा है वो बंदा ना करना चाहे, फिर कह के नहीं नहीं ये तो क्या बात है, मैं फिर जन्नत में कैसे जाऊँगा, जहन्नुम में ही जाऊँगा, ये वो सर की भाई, ये तो फिर यानी बस वही हो गया ना, जो क्या कहते हैं अंग्रेजी में वाइनिंग, यू आर जस्ट अ वाइनर, है ना, बस खाली शोर मचाना तुम्हें आता है और उसके अलावा कुछ नहीं, तुम संजीदा नहीं हो असल में किसी चीज के बारे में। ठीक है ना, तुम्हें तौबा करने सीधी सीधी सी बात है, बहुत आसान है, اور توبہ کے اندر یہ بھی فکر نہ کریں کہ کل کو میں دوبارہ کر لوں گی یہ گناہ. بھائی آج تو توبہ کریں نا, کل کی کل دیکھی جائے گی. کس نے کہا ہے کہ کل زندگی ہے کہ نہیں ہے, یہ بھی تو نہیں پتا کہ کل زندہ بھی رہوں گی کہ نہیں رہوں گی, ہے نا. تو یہ کہ کل دوبارہ گناہ کر لوں گی تو آج کیسے توبہ کرو. اللہ کی بندی آج توبہ کرو, کل کی کل دیکھی جائے گی. کل کی رات قبر میں گزرنی ہے کہ بیڈ روم میں گزرنی ہے, اتنا بھی نہیں پتا ہمیں, ہے نا. توبہ تو آج کرنی ہے نا, ابھی کرنی ہے, فوراً کرنی ہے. تو کرنے بس توبہ. اچھا دوسرا قول یہ ہے کہ اس سے مراد وہ گناہ ہے جو انسان سے اتفاقی طور پر کبھی سرزد ہو گیا پھر اس سے توبہ کر لی, یعنی لمم کا یہ بھی ایک مطلب ہو سکتا ہے. اور توبہ کے بعد اس کے پاس نہیں گیا, تو یہ قول بھی ابن کثیر نے بروایت ابن جریر اول حضرت مجاہد رحمۃ اللہ علیہ سے نقل کیا ہے, اور پھر ابن جریر ہی کی دوسری روایات میں یہ قول بواسطہ عطا ابن ابی رباح رحمۃ اللہ علیہ حضرت ابن عباس سلطان سے. ٹھیک ہے, یعنی یہ قول جو ہے نا کہ لمم سے مراد جو ہے نا کوئی ایسا کبیرہ گناہ کہ جو کہ اتفاقی طور پر, یعنی اتفاقی طور پر مطلب یہ ہوتا ہے کہ بس اس کے سامنے گناہ کا موقع آیا اور یہ اپنے آپ کو روک نہ سکا. ٹھیک ہے, یہ نہیں کہ باقاعدہ ارادتاً جو ہے وہ کہیں پہ گیا تھا اور کرتا تھا گناہ, یعنی باقاعدہ گناہ کیا کرتا تھا, نہیں, بلکہ کسی ایسی سچویشن میں مبتلا ہو گیا. مثال کے طور پر ایک عام سا کہ بھئی کوئی مرد تھا اور تنہائی میں کسی عورت کے ساتھ اس کا ایسا موقع ہو گیا اور وہ عورت جو تھی وہ تھی کوئی بہت ہی بری قسم کی, ٹھیک ہے نا, ابھی اپنے آپ کو نہیں روک سکا. ٹھیک ہے, اور کوئی گناہ ہو گیا تو اس کو کہتے ہیں اتفاقی طور پر سرزد ہو جانا. لیکن اس کی زندگی ایسی تو نہیں ہے, کوئی زانی شرابی کبابی قسم کا تو شخص نہیں ہے. ٹھیک ہے, تو اس سے ہو گیا پھر اس نے توبہ کرنی نا, تو یہ بھی پھر لمم ہی کہلائے گا اس کے لیے. اور یہ تفسیر کس نے کری ہے, یہ حضرت یعنی ابن کثیر نے اس کو نقل کیا اپنی کتاب کے اندر دو سندوں کے ساتھ. اچھا, اس کا بھی حاصل یہ ہے کہ کسی نیک آدمی سے کبھی اتفاقاً گناہ کبیرہ بھی سرزد ہو گیا اور اس نے توبہ کر لی تو یہ شخص بھی صالحین اور متقین کی فہرست سے خارج نہیں ہوگا. ٹھیک ہے, یعنی یہاں پر یہ ڈسکشن نہیں ہو رہی کہ اگر اتفاقی طور پر اس نے توبہ کر لی تو توبہ قبول ہوگی کہ نہیں ہوگی. توبہ تو قبول ہوگی. اگر کوئی عام آدمی بھی تھا نا, بہت ہی نارمل قسم کا, یعنی ایک ریگولر مسلمان تھا, ٹھیک ہے, تو اس سے بھی اتفاقی طور پر اگر یہ ہو گیا تو اس کی توبہ اللہ تعالیٰ قبول کر لیں گے. لیکن یہاں پر بات ہو رہی ہے کہ کوئی بہت ہی زیادہ اللہ تعالیٰ کا نیک بندہ, یعنی ولی کے درجے پر کوئی بندہ تھا, اس سے بھی اگر اتفاقی طور پر ایسا گناہ سرزد ہو جاتا ہے پھر وہ اسے توبہ کر لیتا ہے نا, تو ایسا نہیں ہے کہ اب اس سے یہ گناہ سرزد ہو گیا تو اب اس کا نام ولایت کی لسٹ والوں سے خارج کر دیا جائے گا. نہیں, اس کا نام ولایت کی لسٹ سے خارج نہیں کیا جائے گا, اس کا نام نہیں کاٹا جائے گا, بلکہ وہ کنٹینیوس, یعنی ہی ول کنٹینیو ٹو بی among the awliya, continue to be among the awliya. ٹھیک ہے, سورہ آل عمران کی ایک آیت میں یہی مضمون بالکل واضح اور صریح آیا ہے, وہ یہ ہے کہ متقین کی صفات بیان کرنے کے ذیل میں فرمایا والذین اذا فعلوا فاحشة او ظلموا انفسهم, کہ وہ لوگ جنہوں نے کہ فحش کام کیا یا اپنی جانوں کے اوپر ظلم کیا. یہاں پر بھی دیکھیں فحش کا الگ سے ذکر کر رہے ہیں اور دوسرے گناہوں کا الگ ذکر کر رہے ہیں. ظلموا انفسہم کے اندر باقی سارے گناہ آ گئے, ٹھیک ہے, اور فحاشی کا ذکر جو ہے وہ پہلے ہے جس میں زنا آ گیا یا بے حیائی کے دوسرے کام آ گئے. ٹھیک ہے, تو ذکر اللہ, لیکن پھر کیا کیا, اللہ تعالیٰ کو یاد کر لیا, یعنی اللہ تعالیٰ کی طرف رجوع کیا. فاستغفروا لذنوبہم, پھر اللہ تعالیٰ سے معافی مانگ لی اپنے گناہوں کے اوپر. ومن یغفر الذنوب الا اللہ, اور اللہ تعالیٰ کے علاوہ ہے کون جو کہ گناہوں کو معاف کر سکتا ہے؟ کوئی استاد, کوئی شیر, کوئی پیر, کوئی بزرگ, ان کا کام کوئی تھوڑی ہوتا ہے گناہوں کو معاف کرنا یا یہ تو اللہ تعالیٰ کا کام ہوتا ہے, اور اللہ تعالیٰ کے علاوہ اور کون ہے معاف کرنے والا؟ اس نے اللہ تعالیٰ سے رجوع کر لیا, معافی مانگ لی, ہے نا, تو اللہ تعالیٰ اس کو معاف کر دیں گے. وَلَمْ يُصِرُّ عَلَى مَا فَعَلُوا وَهُمْ يَعْلَمُونَ, اور اس نے اصرار نہیں کیا اس گناہ کے اوپر جو اس سے ہو گیا تھا, اصرار نہیں کیا کہ میں دوبارہ کروں گا دوبارہ کروں گا, یعنی اس کا ارادہ ہے کہ میں نے ابھی کرنا ہے اس گناہ کو دوبارہ جا کر کے, ایسا اس نے نہیں کیا. ٹھیک ہے, لم يصروا على ما فعلوا وهم يعلمون, اور وہ جانتے تھے, یعنی وہ اس بات کی سمجھ رکھتے تھے. یعلمون کا ترجمہ جو ہے وہ سمجھ رکھنے سے بھی کیا جاتا ہے. ٹھیک ہے, تو فرماتے ہیں کہ یہ بھی جمہور علماء کے نزدیک متفق علیہ ہے کہ جس صغیرہ گناہ پر اصرار کیا جائے اور اس کی عادت ڈال دی جائے وہ بھی کبیرہ ہو جاتا ہے. اب اصرار کرنے کا مطلب ایک تو یہ بھی ہوتا ہے کہ ہاں اس کا ارادہ ہے کہ نہیں میں نے تو ابھی دوبارہ کرنا ہے, ٹھیک ہے, یہ بھی اصرار کرنا کہلاتا ہے. اور اصرار کرنے کا مطلب یہ بھی ہوتا ہے کہ گناہ کے بارے میں کہے کہ کچھ نہیں ہوتا کچھ نہیں ہوتا, سبھی کرتے ہیں, کوئی بڑی بات نہیں ہے. یہ ساری باتیں کہنا یا سوچنا یہ بھی گناہ پر اصرار کرنا ہی کہلاتا ہے. گناہ کو چھوٹا سمجھنا یہ تو بس معمولی سی بات ہے, یہ تو آج کل تو سبھی کر رہے ہوتے ہیں یہ والا کام, جیسے جھوٹ بولنا خصوصاً, ہے نا, آج کل سچا آدمی تو ہو ہی نہیں سکتا, چل ہی نہیں سکتا دنیا کے اندر, ہے نا, تو جھوٹ کو جو ہے نا وہ ڈاؤن پلے کر رہے ہیں, چھوٹا بنا کر کے لوگوں کے سامنے بھی پیش کر رہے ہیں, اپنے ذہن میں بھی ہے جھوٹ تو بس یہ تو ضروری ہے آج کل کے دور میں, نہیں. ٹھیک ہے, لم یصروا علی ما فعلوا, ٹھیک ہے, اگر یہ جھوٹ کو چھوٹا بنائے گا, اگرچہ کہ یہ خود جھوٹ نہیں بھی بول رہا نا, پھر بھی یہ جھوٹا ہی کہلائے گا کیونکہ یہ جھوٹ کو چھوٹا بنا کر کے پیش کر رہا ہے. ٹھیک ہے, تو یہ بھی اس کے لیے کبیرہ ہی بن جائے گا. ٹھیک ہے, اور انفارچونیٹلی یہ ہمارا بہت بڑا مسئلہ ہے. ہم دین میں بظاہر بہت آگے بڑھ جاتے ہیں, عالم بن جاتے ہیں, عالمہ بن جاتے ہیں, عبادتوں کے اندر خوب آگے بڑھ جاتے ہیں, لیکن ہم جھوٹ کو بہت کا سمجھ رہے ہوتے ہیں اور بے دریغ جھوٹ بولتے ہیں, بے دریغ, بلکہ یا جس کو کہتے ہیں عادتن جھوٹ بولتے ہیں, جیسے کہ وہ ہوتا ہے نا چگنے کی عادت, سنا ہے نا آپ نے, استعمال بھی کرتی ہوں گی اپنے گھر میں یہ لفظ چگنے کی عادت. اب چگنے کی عادت کا مطلب یہ ہوتا ہے کہ بھوک نہیں لگ رہی لیکن چونکہ عادت ہے تو اس وجہ سے ہمارے حضرت کہتے ہیں سی فوڈ ڈائٹ, سی فوڈ ڈائٹ پر ہے ہم. سی فوڈ کا مطلب کیا, فش نہیں, سی فوڈ ڈائٹ کا مطلب ہوتا ہے فوڈ نظر آیا کھا لیا, ٹھیک ہے نا, سینگ دا فوڈ یو ہیو ٹو ایٹ اٹ. ٹھیک ہے, تو کیا مطلب, بھوک لگی تھی کوئی نہیں, بھوک نہیں لگی تھی, عادتن چگ رہے ہیں. ہمارا جھوٹ کے معاملے میں یہ حال ہو چکا ہے, ہم عادتن جھوٹ بولتے ہیں حالانکہ ضرورت نہیں تھی جھوٹ بولنے کی, جھوٹ بولے بغیر کام چل سکتا تھا, کام بن سکتا تھا اگر ہم تھوڑا سا سوچ لیتے, اگر ہم کسی سے مشورہ ہی کر لیتے کہ بھئی یہاں پہ یہ سچویشن آ گئی ہے تو آپ کوئی حل بتا دیں اس کا, تو ہم بغیر جھوٹ بولے ہمیں کوئی حل مل جاتا, لیکن نہیں, جھوٹ بولنا ہمارے لیے اتنی نارمل بات ہو چکی ہے, ہم کسی سے پوچھنا بھی گوارا نہیں کرتے, ہم سوچنا بھی گوارا نہیں کرتے, ہم کہتے ہیں یار جھوٹ بولنا ہے کوئی بات نہیں, بول دیتا ہوں کام تو بن جائے گا نا. اپنے گریبان میں جھانک کر کے دیکھیں کیا ہم ایسا نہیں کرتے, اور عورتیں اگر نہیں بھی کرتی اپنے مردوں کو کیا پش نہیں کرتی کہ اس طرح سے وہ کریں تاکہ کام نکلے ان کا. جھوٹ کے ساتھ ہمارا یہ معاملہ ہے. ٹھیک ہے, تو بھائی کبائر کا تو پھر ہم کیسے بچ رہے ہیں کبائر سے, اور ہم ایسی خامخائی کہ جی ہم وضو کر رہے ہیں, ہمارے صغیرہ دھل رہے ہیں, اور ہم فلانی نفلیں پڑھ رہے ہیں, اور فلانی جو ہے وہ تسبیحات پڑھ رہے ہیں, اور وظیفے پڑھ رہے ہیں, اور ہمارے درجات بلند ہو رہے ہیں. نہیں, ایسے کچھ نہیں ہے, جھوٹ سے بچنا پڑے گا. ٹھیک ہے, جھوٹ کو پہلے تو برا سمجھنا پڑے گا, پھر اس کے بعد اس سے بچنا پڑے گا, پھر کہیں جا کر کے یہ ساری چیزیں ملیں گی. تو اس لیے خلاصہ تفسیر, تفسیر مذکور میں لمم کی تفسیر ان صغیرہ گناہوں سے کی گئی ہے جن پر اصرار نہ کیا گیا ہو. یہاں پہ ہم کلاس کو روکتے ہیں کیونکہ اگلی کلاس کا ٹائم ہو چکا ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین.